بسم الله الرحمن الرحيم. السلام عليكم ورحمة الله وبركاته. الحمد لله، إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، أشهد أن محمدا عبده ورسوله، أما بعد. بھئی آج کی تقریر کا عنوان ہے تعلق برائے تربیت اولاد. اس تقریر کے عنوان میں دو اہم ترین الفاظ ہیں. ایک لفظ ہے تربیت. تو تربیت کے حوالے سے ہم پہلے کئی مرتبہ گفتگو کر چکے ہیں، ابھی وقت نہیں ہے اس کا اعادہ کرنے کا، لیکن مختصرا میں آپ کو یہ بتا دوں کہ تربیت کیا نہیں ہے اور تربیت کیا ہے. تو تربیت بچوں کے اختیار کو سلب کر کے، ضلب کر کے، بچوں کے اختیار پہ اپنے قابو میں لے کر ان کو اپنی مرضی کا کام کروانے کا نام نہیں ہے. تربیت یہ نہیں ہے کہ ہم ایک نابالغ پر شریعت نافذ کر دیں اپنے خوف سے، اپنے روب سے، اور وہی کرے ہماری موجودگی میں جو ہم چاہتے ہیں. تربیت یہ نہیں ہے کہ بچوں کو کچھ قرآن اور کچھ دعائیں یاد ہو جائیں اور وہ عادتاً ان کو پڑھنے لگ جائیں. تربیت اس سے کچھ بڑھ کر ہے، اور اس پہ میری تفصیلی گفتگو کئی مرتبہ ہو چکی ہے، وہ ریکارڈنگ بھی اویلیبل ہے، انشاءاللہ آپ اس کو بھی سن لیں گے. تربیت تو اصل میں اندر کی تبدیلی کا نام ہے. تو تین انڈیکیٹرز ہیں، تین نشانیاں ہیں تربیت کی، جو کہ نہ صرف بچوں کے لیے بلکہ ہم بڑوں کے لیے بھی ہم دیکھ سکتے ہیں کہ آیا کہ ہماری تربیت ہوئی بھی ہے یا تربیت کی بہت زیادہ ضرورت ہے. چاہے ہم والدین کی سطح پر موجود ہوں، اساتذہ کی سطح پر موجود ہوں. تو تربیت کی تین نشانیاں یا تین انڈیکیٹرز کیا ہیں؟ پہلا انڈیکیٹر تربیت کا یہ ہے کہ ہم اپنے اختیار کا درست اور بامعنی استعمال کرنے کے قابل ہو جائیں، ہمارے پاس اختیار ہو اور ہم اس کا درست اور بامعنی اور صحیح استعمال کرنے والے بن جائیں. اس کا مطلب ہے کہ تربیت ہو گئی ہے. دیکھیں، تعلیم یہ ہے کہ ہمیں پتہ چل جائے کہ کیا چیز درست ہے اور کیا چیز غلط ہے، یہ معلوم ہو جائے، اس کی انفارمیشن ہو جائے. صحیح چیز ہمیں صحیح لگنے لگے اور غلط چیز ہمیں غلط لگنے لگے، اس کا مطلب ہے کہ تربیت ہو گئی ہے. تربیت کا دوسرا انڈیکیٹر کیا ہے؟ کہ ہماری نیتیں اور ہمارے ارادے پاک صاف ہو جائیں، وہ اپنی نیتوں میں پاک ہو جائیں، اپنے ارادوں میں نفیس ہو جائیں. تربیت کا تیسرا انڈیکیٹر یہ ہے کہ انسان کے اندر خود احتسابی کا عمل شروع ہو جائے اور وہ اپنے کمال تک پہنچے. تو جو تزکیہ کا جو عمل ہے، جس کے تحت یہ پورا عنوان، یہ پوری تقریب سجائی گئی ہے، تو یہ عمل اگر انسان کے اندر شروع ہو جاتا ہے کسی بھی لیول پہ، تو اس کا مطلب کہ تربیت ہو گئی ہے. اس کی زیادہ تفصیل پہ ہم نہیں جا رہے. اس عنوان کا دوسرا اہم جو لفظ ہے وہ ہے تعلق. تعلق کے بارے میں دو ضروری باتیں سن لیں، ایک لفظ ہے رشتہ اور ایک لفظ ہے تعلق. یہ دونوں الفاظ ایک دوسرے سے ملے ہوئے تو ہیں، ایک دوسرے سے کنیکٹڈ تو ہیں، لیکن ایک جیسے نہیں ہیں. یہ ضروری نہیں ہے کہ جس انسان کے ساتھ آپ کا رشتہ ہو اس انسان کے ساتھ آپ کا تعلق بھی ہو. ایسا ہو سکتا ہے کہ رشتے میں کوئی انسان باپ کا رشتہ رکھتا ہو لیکن اس کا تعلق ایسا موجود نہ ہو. ایسا ہو سکتا ہے کہ کوئی بچہ رشتے میں اولاد ہو لیکن اس کا تعلق اچھا نہ ہو. ایسا ہو سکتا ہے کہ رشتے میں کوئی انسان ہمارا شریک حیات ہو لیکن وہ اس کا جو تعلق ہو وہ شریک کمرہ تک محدود ہو. تو رشتہ اور تعلق دو الگ الگ چیزیں ہیں. دوسری اہم بات تعلق کے حوالے سے یہ ہے کہ کسی بھی انسان کی اگر آپ نے تربیت کرنی ہے، اور جب میں اس تقریر میں تربیت کا لفظ استعمال کروں گا تو اس کا مطلب وہی تین انڈیکیٹرز ہوں گے کہ وہ جو پورا جامع تربیت کا تصور ہے. اگر کسی بھی انسان کی تربیت کرنی ہے تو تعلق اس تربیت کا ایک پری ریکوزٹ ہے، ایک بنیادی اینٹ ہے جس کے بعد تربیت کا عمل شروع ہوتا ہے. یہ یاد رکھیے گا کہ تعلق کے بغیر تربیت نہیں ہو سکتی. اگر تعلق پہ کام کیے بغیر تربیت پہ کام کرنا شروع کر دیا تو وہ چیز صحیح نتائج نہیں دے گی بلکہ ان کا نقصان کر سکتی ہے. تو اگر آپ کسی انسان کی تربیت کرنا چاہ رہے ہیں، اگر آپ اپنی اولاد کی تربیت کرنا چاہ رہے ہیں، تو اس کا پہلا بنیادی اسٹیپ یہ ہے کہ آپ اس کے ساتھ تعلق میں آئیں گے، آپ اس کے ساتھ تعلق بہتر کریں گے، تعلق کو خراب کرنے والی جتنی چیزیں ان سے دور ہوں گے، تعلق کو بہتر کرنے والی جتنی چیزیں ان کے قریب ہوں گے، اور پھر اس انسان کی تربیت شروع ہوگی۔ ابو داؤد کی حدیث ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ انسان اپنے دوست کے دین پر ہوتا ہے۔ بڑی پیاری جامع حدیث ہے کہ اگر آپ اپنے بچوں کو صحیح دین پر لے کر آنا چاہتے ہیں تو پہلا کام یہ ہے کہ آپ ان کے دوست بن جائیں، دوسرا کام یہ ہے کہ آپ خود صحیح دین پر آ جائیں، بچہ آپ کے ساتھ تعلق میں ہوگا تو صحیح دین پر آ سکتا ہے۔ اب آج کی جو تقریر ہوگی اس کو ہم اس تناظر میں دیکھیں گے کہ جس انسان کی ہم تربیت کرنا چاہ رہے ہیں، خاص طور پہ اولاد، لیکن یہ تقریر ان کے لیے بھی موضوع ہوگی جو معلم کے فرائض انجام دے رہے ہیں، کہ اگر آپ اپنے بچوں کی تربیت کرنا چاہ رہے ہیں تو اس کے لیے جو تعلق ہوگا وہ کس طرح کا ہوگا، اس تعلق کو خراب کرنے والے فیکٹرز، اس تعلق کو خراب کرنے والے عوامل کیا کیا ہیں، اور تعلق ٹھیک کس طرح سے ہو سکتا ہے۔ تو تعلق، بہتر تعلق کس طرح کا نظر آتا ہے، کیسا ہونا چاہیے، اس کے بارے سے کچھ چیزیں ہیں کہ جس انسان کے ساتھ آپ کا تعلق بہتر ہوتا ہے، یا جب آپ کسی انسان کے ساتھ تعلق کی بہتری میں آتے ہیں، تعلق کی بلندی پر آتے ہیں، تو اس انسان سے کوئی بات کہنا آپ کے لیے آسان ہو جاتا ہے، اس کا دل توڑے بغیر اپنی بات سمجھانا آسان ہو جاتا ہے، اس کے لیے احسان کر کے بھول جانا آسان ہوتا ہے، اس کے لیے قربانی دینا آسان ہو جاتا ہے، اس کی بات کو سننا اور سمجھنا آسان ہو جاتا ہے، اس کے لیے وقت نکالنا آسان ہو جاتا ہے، اس کی بات کا برا ماننا مشکل ہوتا ہے، اس کو معاف کرنا آسان ہو جاتا ہے۔ تو اگر اس تناظر کو ہم اولاد کے حوالے سے دیکھیں تو ہمیں یہ دیکھنا ہوگا کہ ہماری اولاد کا کیا یہ معاملہ ہمارے ساتھ ہے کہ ہم سے کوئی بات کرنا ان کے لیے نہایت آسان ہو، ہمارے لیے وقت نکالنا، ہم سے مشورہ مانگنا، ہماری دعاؤں کو لینا، کیا ہماری اولاد کے لیے یہ چیز آسان ہے یا مشکل ہے، کیا اگر ان کو کوئی پریشانی ہوتی ہے تو کیا وہ بآسانی ہمارے پاس آ سکتے ہیں یا نہیں آ سکتے، اگر ان کو کوئی چیز تنگ کر رہی ہے تو کیا وہ ہمیں بتا سکتے ہیں، یا وہ کسی خوف میں مبتلا ہوتے ہیں کہ اگر ان کو بتا دیا تو اور مسئلہ ہو جائے گا۔ تو اگر تو تعلق ایسا نہیں ہے یا تعلق بہتر نہیں ہے تو تربیت کا کام کرنے سے پہلے اس تعلق پہ کام کرنا ہوگا۔ دوسرا جو ہمارا حصہ ہے کہ تعلق خراب کس طرح سے ہوتا ہے، دیکھیں تین انعامات ہیں جو اللہ تعالیٰ نے ایک پیرنٹس کو، والدین کو دیے ہوئے ہوتے ہیں، تین انعامات۔ پہلا انعام کیا ہے کہ تعلق کے تناظر میں بچہ سب سے زیادہ قریب اپنے والدین سے ہوتا ہے، شروع میں جب بچہ پیدا ہوتا ہے، چھوٹا ہوتا ہے، تو سب سے زیادہ قریب وہ اپنے والدین سے ہوتا ہے، پہلا انعام یہ والدین کے پاس ہوتا ہے۔ دوسرا انعام یہ ہوتا ہے کہ بچہ سب سے زیادہ وقت اپنے والدین کے ساتھ گزارتا ہے، اور تیسرا انعام یہ ہوتا ہے کہ بچے کے لیے سب سے زیادہ کریڈیبل اس پوری کائنات میں اگر کوئی ہوتا ہے تو وہ اس کے والدین ہوتے ہیں۔ کریڈیبل سے مراد یہ ہے کہ وہ ان کی بات کو صحیح سمجھنا، ان کی بات کو درست جاننا، اس کے لیے یہ ہوتا ہے کہ اگر مجھے کوئی پریشانی ہے تو میں سب سے پہلے اپنے والدین کے پاس جا سکتا ہوں، ان کو سب پتہ ہے۔ تو یہ انعام ہے جو کہ اللہ تعالیٰ نے دیا ہوا ہوتا ہے پہلے سے۔ اب ہمارے کچھ رویے، ہماری کچھ باتیں، ہماری کچھ عادتیں، ہماری کچھ اپنی کمزوریاں ایسی ہوتی ہیں جس کی وجہ سے یہ جو انعامات ہیں ہم ان سے دور ہوتے جاتے ہیں، ہم ان انعامات کو لوز کرتے جاتے ہیں، اس تعلق کو خراب کرتے جاتے ہیں۔ تو سب سے پہلے ہم آج کی اس تقریر میں یہ دیکھیں گے کہ اس تعلق کو خراب کرنے والے عوامل کیا ہیں، کیونکہ اگر کسی ٹینک کو ہم نے بھرنا ہو، کسی گلاس کو ہم نے بھرنا ہو اور اس میں کوئی سوراخ پہلے سے موجود ہو تو ہم کتنی ہی کوشش کر لیں اس ٹینک کو، اس گلاس کو نہیں بھر سکتے۔ تو سب سے پہلا کام ہمارا کیا ہوگا کہ اس گلاس کو، اس سوراخ کو بند کریں گے۔ تو تعلق کو خراب کرنے والے عوامل کیا ہو سکتے ہیں، میں پانچ چیزیں آپ کے سامنے شیئر کروں گا جن کی وجہ سے یہ تعلق خراب ہو رہا ہے۔ پہلا جو ہمارا رویہ ہے، جو ہماری باتیں ہیں، ان میں جو سب سے پہلی چیز ہے وہ ہے طنز اور طعنے۔ بعض لوگوں پر اللہ رحم فرمائے، چاہے وہ والدین کی حیثیت میں ہوں یا دوست کی حیثیت میں ہوں یا ٹیچر کی حیثیت میں ہوں، उनकी गुफ्तगू में तंज और ताना अगर बढ़ जाएगा तो उनका जो ताल्लुक है दूसरे इंसान से वो ख़राब होगा। ये तंज और ताने क्या जुमले हो सकते हैं, किस तरह के अल्फाज हो सकते हैं कि हम कहने को तो अच्छी बात कह रहे हो लेकिन हमारा अंदाज ऐसा हो कि हमें पता हो कि ये चीज़ नहीं है। तुम तो बहुत अच्छे हो, तुमने ये काम कर लिया, अच्छा ये तो अच्छा आया था, ये इस ताल्लुक को ख़राब करने की एक वजह बन सकता है। तुम करोगे? मैं हाँ कर लिया कर लिया, तुमने कर लिया, बहुत अच्छे, बहुत अच्छा अखलाक है तुम्हारा। अगर इन अल्फाज पे गौर करें तो अल्फाज तो दुरुस्त हैं लेकिन अंदाज ऐसा है जो कि तंज हो सकता है। ताना क्या हो सकता है कि तुमने तो ज़िंदगी भर ऐसा नहीं किया, तुम तो ऐसा कर ही नहीं सकते, मैं मान ही नहीं सकता कि तुम ये काम कर लोगे, इस तरह के अल्फाज, इस तरह की गुफ्तगू या इससे भी सख्त अल्फाज अगर हों तो ये ताल्लुक को ख़राब करते हैं। दूसरी चीज़ जो ताल्लुक को ख़राब करती है वो है मवाजना। देखिए किसी भी इंसान के साथ अगर आपने ताल्लुक को ख़राब करना हो, आप उसका मवाजना किसी और इंसान से शुरू कर दें, उसका ताल्लुक आपके साथ ख़राब हो जाएगा। अब चाहे वो बेगम का मामला हो, चाहे वो बच्चों का मामला हो, चाहे वो किसी दोस्त का मामला हो, ज़रा कुछ देर के लिए इमेजिन करें ना कि अगर आपका स्पाउस, फॉर एग्ज़ाम्पल आपकी बेगम ने आपके लिए खाना पकाया और वो आपके सामने आया, आपने उस खाने को चखा और आपने कहा कि ये खाना तो बेहतर है लेकिन अहमद की बेगम जो ये खाना बनाती है ना वो बहुत प्यारा होता है। तो ऐसा क्यों नहीं हो सकता कि तुम किसी दिन अहमद की बेगम के पास जाओ और उसे सीख लो? या आपने किसी और मामले में बोला कि जो अहमद की बेगम जो जिस तरह से अपने शौहर को तैयार करती हैं तो तुम ये तैयार कर लो। या अगर घर की सफाई का मामला है तो अहमद की बेगम की जो घर की सफाई है ना वो बहुत शानदार है। तो आप ये बताएं कि क्या ये बात आपकी जौजा को पसंद आएगी? और अगर यही मामला जौजा किसी अपने हस्बैंड के साथ कर रही हो तो एज के इस लेवल पे पहुंचने के बावजूद, मैच्योरिटी के इस लेवल पे पहुंचने के बावजूद मवाजना आपको पसंद नहीं आएगा। ऐसा नहीं होगा कि वो कहें कि अच्छा क्योंकि ये बेहतर काम कर रही है तो मैं जाके उनसे पूछ लेती हूँ, बल्कि वो आपका और उनका ताल्लुक, न सिर्फ आपका और उनका ताल्लुक ख़राब होगा बल्कि अहमद की बेगम के साथ भी उनका ताल्लुक ख़राब होगा। अब सोचें ये काम अगर हम बच्चों के साथ करें, चाहे किसी अच्छी चीज़ में या बुरी चीज़ में, उनका मवाजना मुस्तकिल किसी दूसरे बच्चे के साथ कर रहे हों, मुस्तकिल उनको किसी दूसरे बच्चे की मिसालें दे रहे हों, उनके कज़न्स में हो सकते हैं, उनके दोस्तों में हो सकते हैं, आपके दोस्तों के बच्चे हो सकते हैं, अगर मुस्तकिल उनका मवाजना चल रहा होगा तो ये ना सिर्फ आपका ताल्लुक उनके साथ ख़राब करेगा बल्कि जिस इंसान के साथ आप उसका मवाजना कर रहे हैं उसके साथ भी ताल्लुक ख़राब करेगा। आपको उनको कोई अच्छी बात बतानी है, आप अच्छी बात बताएं बगैर किसी इंसान से मवाजना करके बताएं। तीसरी चीज़ जो ताल्लुक को ख़राब कर सकती है उसके बारे में आपने मुझसे पहले तैमूर भाई की तकरीर सुनी, बदगुमानी या शक। देखिए बच्चों की नियत पे अगर शक करेंगे तो बच्चे का किरदार ख़त्म हो जाएगा। नियत पे शक क्या हो सकता है, बच्चे के हाथ से गिलास टूट गया, आपने कहा तुमने फिर गिलास तोड़ दिया, ये जो फिर गिलास तोड़ दिया मतलब आप ये समझ रहे हैं कि बच्चे ने इंटेंशनली फोकस किया था कि मैं इस गिलास को तोड़ता हूँ, उसने लिया और गिलास को फेंका और गिलास टूट गया, ये होता है तोड़ दिया। बेहतर जुमला ये हो सकता है तुमसे गिलास टूट गया, तुमने दूध गिरा दिया, तुमने पानी फेंक दिया, तो ये जो जुमले हैं ये अनइंटेंशनली बच्चे के अंदर ये आपके बारे में गुमान डालते हैं कि आपको उनकी नियतों पर शक है, तुमने ये फेंक दिया, तुमने ये काम नहीं किया, तुम्हें पता ही तुम करना ही नहीं चाहते थे, आपको कैसे पता वो नहीं करना चाहता था। तो ये जो जुमले हैं ये नियतों पर शक होते हैं और ये ताल्लुक को ख़राब करते हैं। तो बच्चे की नियत पर शक करेंगे उसका किरदार ख़त्म हो सकता है, बच्चे की सलाहियतों पर शक करेंगे तो वो तख्लीकी सलाहियतों से महरूम हो सकता है। सलाहियतों में शक क्या हो सकता है, तुम ये काम नहीं कर सकते, मुझे पता है तुम ये काम नहीं कर सकते। बेहतर जुमला ये हो सकता है कि तुमने ये काम कभी नहीं किया, तुमने ये काम पहले नहीं किया था, ये काम तुमने नहीं सीखा हुआ, तुम ये काम सीख कर करना नहीं कर सकते का आपको खुद भी नहीं पता, तो ये जुमला अपनी मतलब ये अल्फाज अपनी ज़बान पर ना लेकर आए कि तुम ये काम नहीं कर सकते। تیسرا شک کا لیول اس کی فطرت پہ ہو سکتا ہے کہ ہم یتن یہ کہیں کہ تم ہماری فطرت میں ہی برائی ہے، ہماری فطرت میں ہی یہ کام ہے، تم فطرتاً ایسے ہو، تو یہ جو فطرت والی چیز ہے یہ ہمارے شک میں اگر آ جاتی ہے تو بچوں کے جو اعتماد ہے اس کو بہت ٹھیس پہنچاتی ہے۔ تو کسی بھی لیول پہ اگر شک ہے تو اس کو دور کر دیں، تعلق خراب نہیں ہوگا۔ چوتھی چیز جو تعلق کو خراب کر سکتی ہے وہ ہے کہ عزت نفس کا خیال کیے بغیر اگر بچوں کی اصلاح کی جائے، یا کسی بھی انسان کی اصلاح کی جائے اس کی عزت نفس کا خیال کیے بغیر۔ بہت سارے آپ کے دو تین بچے ہیں اور ایک بچے نے کوئی غلطی کی اور آپ نے ان دونوں بچوں کے سامنے اس کو ڈانٹنا شروع کر دیا، اس کو اسی وقت جو ہے وہ اس کی غلطی پر ٹوکنا شروع کر دیا، بتانا شروع کر دیا، سمجھانا شروع کر دیا، تو اس کا مطلب کہ آپ نے ابھی یہ خیال نہیں کیا کہ آس پاس دوسرے بچے بھی موجود ہیں، کسی محفل میں موجود ہیں، بازار میں موجود ہیں۔ دیکھیں کچھ کام ایسے ہوتے ہیں جو کہ دین یا ایمان کے لیے یا جان کے لیے خطرہ ہیں، ان کے لیے تو چلیں گے بات سمجھ آتی ہے کہ آپ نے اسی ٹائم روکنا ہے، لیکن کچھ چیزیں ایسی ہیں جس میں بعد میں گفتگو ہو سکتی ہے، بعد میں بہتر انداز سے سمجھایا جا سکتا ہے، تو ایسی چیزوں میں بچے کو الگ سے آپ سمجھائیں، اس کی عزت نفس کا خیال کریں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا المسلم من سلم المسلمون من لسانه ویدی، ایک مسلم وہ ہے جس کے ہاتھ اور زبان سے دوسرے مسلم محفوظ رہیں۔ یہ جو معاشرتی احادیث ہیں ان کی سب سے بڑی امپلیمنٹیشن ہمارے گھروں میں ہونی چاہیے کہ ہمارے بچوں کی عزتیں، ہمارے اسپاؤس کی عزتیں ہماری زبان اور ہاتھ سے محفوظ رہیں۔ اگر ہم نے بچے کی عزت نفس کا خیال نہیں کیا اور اس کی اصلاح کرتے وقت اس کو ایسے الفاظ سے اس کی اصلاح کرنے کی کوشش کی جو کہ تلخ ہیں، جو کہ غصے میں ہیں، تو ایسی چیزیں اصلاح نہیں کرتی، تربیت نہیں کرتی، بلکہ الٹا اس کا نقصان پہنچاتی ہیں۔ پانچویں چیز یہ ہو سکتی ہے تعلق کو خراب کرنے کی کہ اگر آپ نے ایز اے والدین اپنے بچوں کا اعتماد توڑا ہو، تو یہ چیز بچوں کے ساتھ آپ کے تعلق کو خراب کرتی ہے۔ اعتماد کیسے توڑ سکتے ہیں یا کیسے ٹوٹ سکتا ہے؟ بچے نے کوئی چیز آپ کو آ کے بتائی اور وہ کوئی ایسی بات تھی جو کہ اس کے لیے بہت قیمتی بات تھی، یا اس سے کوئی غلطی ہو گئی تھی اور اس نے آپ کو آ کے بتائی، اس نے آپ پہ ٹرسٹ کیا کہ آپ اس کی اصلاح کر سکتے ہیں، آپ اس کو سمجھا سکتے ہیں یا آپ اس کو ٹھیک کر سکتے ہیں، کیونکہ آپ کریڈیبل ہیں نا بچے کے لیے سب سے زیادہ۔ اب بچے نے آپ کو آ کے بتائی اور اگلے دن پورے گھر سے اس کو وہ بات سننے کو مل رہی ہے، یا اگلے دن محفل میں آپ نے جو ہے وہ اس کی وہی بات آپ نے اس کو بولنا شروع کر دی کہ تم نے کل بھی یہی کیا تھا، تم آ کے مجھے بتا رہے تھے۔ اب جب آپ نے اگر ایسی کوئی حرکت کر دی تو بچہ یہ سمجھے گا، دیکھیں بچے ہوتے بڑے جینیس ہیں، بچہ یہ کہتا ہے کہ یہ ہیں میرے والدین، لیکن یہ بات یا اس طرح کی کوئی بات اب مجھے ان سے نہیں کرنی۔ یا اگر آپ کو بچے کی کوئی برائی پتہ چلی اور آپ نے حکمت کے بغیر سب کے سامنے آپ نے اس کو جو ہے وہ برا بھلا کہہ دیا، آپ نے وہ بات ان کے ابو کو بتا دی، ابو نے حکمت کے بغیر بچے کو اس طرح کی کوئی بات بول دی، تو بچے فلٹر کر لیتے ہیں کہ اب مجھے کون سی بات بتانی ہے، کون سی بات چھپانی ہے، تو اس طرح سے تعلق جو ہے وہ خراب ہوتا ہے۔ تو پانچ چیزیں میں نے بتائیں، طنز، موازنہ، شک یا بدگمانی، عزت نفس کا خیال کیے بغیر ان کی اصلاح کرنا، اور ان کا اعتماد توڑنا۔ یہ پانچ کام ایسے بڑے بڑے کام ہیں جو کہ اس تعلق کے جو آپ کا جام ہے اس میں سوراخ کر دیتے ہیں، اور جب تک یہ سوراخ بند نہیں ہوں گے اس وقت تک تعلق بہتر نہیں ہو سکتا۔ اب اگر آپ کے بچے چھوٹے ہیں تو آپ ان باتوں کا ابھی سے خیال رکھنا شروع کریں، اور اگر وہ بڑے ہو گئے ہیں اور تعلق اس طرح کا نہیں ہے جیسا ہونا چاہیے تو کیسے وہ تعلق بہتر ہو سکتا ہے، اس کے لیے میں آپ کے سامنے پانچ چیزیں ایسی رکھوں گا کہ انشاءاللہ جب آپ وہ کرنے لگ جائیں گے تو تعلق بہتر ہو سکتا ہے۔ اور یہ چھوٹے بچوں کے حوالے سے بھی، اور اگر بچے بڑے ہو گئے ہیں اور تعلق پہ وہ کام نہیں ہوا، وہ کام جو ہونا چاہیے تھا، تو اس وقت بھی یہ کام ہو سکتا ہے اور ان کا تعلق بہتر ہو سکتا ہے۔ پہلا کام جو تعلق کے لیے بہت زیادہ ضروری ہے، کسی بھی انسان کے ساتھ اگر آپ تعلق بہتر کرنا چاہتے ہیں تو اس کو وقت دینا شروع کریں۔ وقت دینے کے حوالے سے میری ایک تقریب ریکارڈنگ موجود ہے کوالٹی ٹائم یا بچوں کے ساتھ قیمتی لمحات کے حوالے سے، اس میں ہم نے تفصیل سے بات کی ہے کہ وقت دینا کیا ہوتا ہے، اس کے انڈیکیٹرز کیا ہیں، کیا ایسی چیزیں ہیں جس سے معلوم ہوگا کہ وقت دیا گیا ہے، تو اس کو لازمی سن لیجئے گا۔ तो वक्त देना समझ में आ जाएगा कि वक्त देना क्या होता है। और अगर इंशाल्लाह आप उस अंदाज से वक्त देना शुरू करेंगे, वो क्वालिटी टाइम देना शुरू करेंगे, उस क्वालिटी टाइम में आप बच्चों को सुनेंगे, बच्चों के साथ मुकालमा करेंगे, बच्चों के इंटरेस्ट में इंटरेस्ट लेना शुरू करेंगे और उनको समझने की फिक्र, उनको समझाने की फिक्र से ज़्यादा होगी, तो इंशाल्लाह ताल्लुक बेहतर हो सकता है। दूसरा काम ये करें कि उनकी हौसला अफजाई करें। आपको उनके अंदर कोई जो बेहतरी नज़र आए, कोई ऐसी चीज़ जो कि खैर का पहलू नज़र आए, उसकी हौसला अफजाई करें। अगर आपको कोई ऐसी बात नज़र आई है जो कि कम अच्छी है, तो पहले किसी ऐसी बात पे गुफ्तगू करें, पहले किसी ऐसे काम पे गुफ्तगू करें जो कि अच्छा है। देखिए, हर इंसान के अंदर अल्लाह ने खैर रखी है, हर इंसान के अंदर खैर का कोई मादा, खैर का कोई पहलू मौजूद है, तो आपका हुस्ने नज़र ये होना चाहिए कि आप पहले उस खैर को तलाश करें, उस खैर पे गुफ्तगू करें, उस खैर पे हौसला अफजाई करें, और फिर आप उसको बता सकते हैं कि अगर ये भी चीज़ तो थोड़ी बेहतर कर लो तो ये हमारे अंदर ज़्यादा बेहतरी आ सकती है। तो उसकी हौसला अफजाई करें और उसकी तारीफ करें। तारीफ में अल्लाह ताला से बड़ी हिम्मत मांगें कि आप कोई ऐसी तारीफ ना करें कि जिससे बच्चे के अंदर ईगो और उसके अंदर जो फ़ख्र का पहलू है वो आ रहा हो। बेहतर तरीका ये है कि अल्लाह की तारीफ़ करते हुए बच्चे की तारीफ़ करें कि अल्लाह का कितना एहसान है, उसने तुम्हें इतना ज़हीन बनाया। देखो, अल्लाह की कितनी बड़ी नेमत है कि उसने तुम्हें ये वाली नेमत दी और उसने तुम्हें लिखना सिखाया, उसने तुम्हें बोलना सिखाया। कितनी बड़ी नेमत है, अल्लाह का कितना एहसान है कि उसने तुम्हें इस काबिल बनाया कि तुम खिदमत कर रहे हो। तो जब आप उसके खैर के पहलू को अल्लाह से मंसूख कर देंगे तो ये तारीफ भी बेहतर हो जाएगी और इंशाल्लाह बच्चा अपनी जो क्वालिटीज़ हैं उसको अल्लाह से मंसूख करना शुरू कर देगा कि अल्लाह की देन है, मेरा इसमें ऐसे कमाल नहीं है। तीसरा काम ये करें कि आप बच्चों के लिए दुआ करें। ये दुआ तेज़ आवाज़ से भी हो सकती है, बच्चे सुने कि मेरे वालदैन मेरे लिए दुआ कर रहे हैं, और ये दुआ अकेले में हो सकती है, तहज्जुद में हो सकती है। देखिए, जब आप बच्चे की तरबियत करना चाह रहे हैं तो ये एक ऐसी इन्वेस्टमेंट है जो कि आपको आपके मरने के बाद भी फ़ायदा देगी। तो बच्चों की तरबियत असल में ये उनकी नीड तो है, लेकिन साथ साथ ये आपकी भी बहुत बड़ी नीड है कि आप उस बच्चे की अगर तरबियत का फ़र्ज़ पूरा कर लेंगे तो आपके मरने के बाद भी वो बच्चा आपके लिए खैर का पहलू होगा, वो आपका सदका जारिया बन जाएगा। तो ये आपकी भी बहुत बड़ी नीड है। तो जब आपकी इतनी बड़ी नीड है, आपका इतना बड़ा सदका जारिया आप यहाँ पे दुनिया में छोड़ के जाना चाह रहे हैं, तो बेहतर है कि आप उसके लिए दुआ करें, तहज्जुद में उठें, वक्त निकालें और अपने बच्चों की तरबियत के लिए, अपने बच्चों के साथ ताल्लुक के लिए आप भरपूर दुआएँ करें। और ये दुआ उनके सामने भी करें, वो कोई अगर गलती कर जाते हैं तो उनको दुआ दें कि अल्लाह ताला तुम्हारी इस्लाह फरमाए, अल्लाह तुम्हें हिदायत दे, अल्लाह तुम्हारे लिए खैर का पहलू निकाले। अगर वो कोई नेक काम करते हैं तो दुआ दें। एक बच्ची मेरे पास आई और उसने ये शिकायत की कि मेरी वालदा मेरे लिए बहुत ज़्यादा बददुआएँ करती हैं, मुझे बहुत बददुआएँ देती हैं, और सिर्फ इस बददुआ के लफ्ज़ से वो इतनी ज़्यादा इमोशनली परेशान थी, जज्बाती तौर पर परेशान थी, जहनी तौर पर परेशान थी कि ना उसका पढ़ाई में दिल लग रहा था, ना किसी और काम में दिल लग रहा था। तो ये जो दुआ का पहलू है ये बहुत ज़रूरी है ताल्लुक की बेहतरी के लिए। चौथा काम ये है कि आप बच्चे की इज्जत करें, बच्चे की ज़रूरी बात को ज़रूरी समझें। अगर एक बात बच्चे के लिए ज़रूरी है तो इज्जत का तकाजा ये है कि वो आपके लिए भी ज़रूरी हो, बच्चे को लगे कि मेरे वालिद के लिए भी, वालदा के लिए भी ये बात ज़रूरी है। एक बच्चा आपके पास कोई चीज़ लेकर आता है कि आपको कुछ बताना चाहता है, लेकिन आप उस वक्त मोबाइल पे स्क्रॉलिंग कर रहे हैं, आप उस वक्त कोई वीडियो देख रहे हैं, तो अगर बच्चे के लिए कोई बात ज़रूरी है और आप किसी ऐसे काम में इन्वॉल्व नहीं हैं जिसको रोका ना जा सकता हो, तो आपके लिए ये बात ज़्यादा अहम है कि आप बच्चे की बात को सुनें, बच्चे की बात को समझें और फिर आप उससे कुछ वक्त लेके अपना काम मुकम्मल कर लें। देखिए, जितना बड़ा इंसान आप उस बच्चे को बनाना चाहते हैं, जिस लेवल पे आप उस बच्चे को पहुंचाना चाहते हैं, हमारे एक उस्ताद हैं वो कहते हैं कि उतनी इज्जत आप आज उस बच्चे को देना शुरू कर दें जितनी इज्जत उस इंसान को दी जाती है। माशरा उतनी इज्जत जितने जिस इंसान को देता है, उस बड़े इंसान को देता है, अगर वो इज्जत आप आज अपने बच्चे को देना शुरू कर दें तो इंशाल्लाह वो उतना बड़ा इंसान बन सकता है। अगर आप उसको किसी महफिल में बुला रहे हैं, इंट्रोड्यूस करवा रहे हैं, और आपने एक छोटी सी मिसाल मैं आपके सामने रखता हूँ कि अगर आपका बच्चा, आपने बोला छोटा सा बच्चा, आपने कहा इनसे हाथ मिलाओ और वो कह रहे कि मुझे हाथ नहीं मिलाना, तो ठीक है बच्चे की चॉइस है, अभी उस पर फर्ज नहीं है हाथ मिलाना। आप बच्चे की चॉइस का एहतराम करें, और अगर उसको किसी की गोद में नहीं बैठना तो नहीं बैठना, उसकी चॉइस का एहतराम करें। तो बच्चे की इज्जत का तकाजा ये है कि उसकी वो बातें जिस पे आप उसका मान रख सकते हो उसका मान रखें, जो बातें उस पे फर्ज नहीं है उस पे फर्ज ना करें। तो आप उसको इज्जत देना शुरू कर दें, उसको एहतराम के साथ पुकारना शुरू कर दें, उसको इज्जत से पुकारना शुरू कर दें, महफिल में हो, घर में हो, उसकी कोई गलती हो, उसके मार्क्स कम आए, वो इम्तिहानात में अच्छा परफॉर्म ना कर सके, तब भी उसकी जो तकरीम है उसकी इज्जत है वो कम ना हो। और ये इज्जत हमने और आपने नहीं दी है, ये इज्जत तो अल्लाह ने उसको दी है। अल्लाह ताला कुरान मजीद में इरशाद फरमाता है, वलकद करमना बनी आदम, अल्लाह ने बनी आदम को तकरीम दी है, इकराम दिया है, इज्जत दी है। मैं और आप चाहे किसी भी लेवल पे मौजूद हो, हम इस इज्जत को नहीं ले सकते उससे, चाहे उसके मार्क्स कम आए हम ये इज्जत नहीं ले सकते, उसकी कोई गलती हुई हो हम ये इज्जत और एहतराम जो है वो उससे नहीं छीन सकते। चाहे कितनी भी बड़ी गलती हो, इज्जत और एहतराम उसका नहीं छीना जा सकता। उसकी इसलाह के जितने दीगर पहलू हैं उन पे काम करें, लेकिन इज्जत के बगैर बेइज्जत करके अगर उसकी इसलाह करना चाहेंगे तो इसलाह नहीं होगी, वो बैकफायर करेगी, वो चीज़ जो है वो गलत नतीजे निकाल कर लेकर आएगी, उसकी तरबियत नहीं हो पाएगी। पांचवा काम ये है कि आप उससे इजहार मोहब्बत करें। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तिर्मिज़ी की हसन सनद के साथ हदीस है कि तुम्हारा अपने भाई से मुस्कुराना, अपने भाई के लिए मुस्कुराना भी सदका है। तो देखिए माशरती काम है, सबसे पहले और बुनियादी जो इसमें इम्प्लीमेंटेशन होगी वो हमारे घरों में होगी। बाज़ लोगों के लिए, माशरे के हर फर्द के लिए मुस्कुरा कर बात करना बहुत आसान है, लेकिन जो घर के चार अफराद हैं उनके लिए मुस्कुराना, उनसे इजहार मोहब्बत करना ये बहुत मुश्किल होता है। ना हमारे बच्चों ने हमें अपने स्पाउस के साथ इजहार मोहब्बत करते हुए देखा है, ना हमारे बच्चों ने अपने लिए कोई मोहब्बत के अल्फाज सुने हैं। तो अगर इस तरह के अल्फाज वो नहीं सुनेंगे दिन भर में अपने लिए कि आपको उनसे मोहब्बत है, आप उनको चाहते हैं, आप उनके लिए मौजूद हैं, तो ये मोहब्बत माशरे के दूसरे लोगों में तलाश करेंगे। और हमें नहीं पता कि जिस शख्स में या जिस इंसान में वो ये मोहब्बत तलाश करेंगे वो उसके साथ मुखलिस है भी या नहीं है। आपको पता है कि कितनी ज़्यादा बुराइयाँ और कितनी ज़्यादा परेशानियाँ इस वक्त माशरे में मौजूद हैं, उनके हाथों में अगर फ़ोन्स मौजूद हैं, उनके पास सोशल मीडिया का एक्सेस है, और आपसे वो मोहब्बत और वो ताल्लुक उनसे नहीं मिल रहा, तो ये ताल्लुक की जो उनकी एक तलब है, एक उनकी जज्बाती ज़रूरत है, ये मोहब्बत की जो उनकी ज़रूरत है वो किसी और में तलाश करेंगे। और दूसरे इंसान को ऐसे बहुत सारे मिल जाएंगे जो उनसे ज़ाहरी तौर पे मोहब्बत का इजहार करेंगे, और हमारे बच्चे उनके साथ ताल्लुक़ बनाने लग जाएंगे। तो अगर हम चाहते हैं कि हमारे बच्चे हमारे साथ ताल्लुक़ में रहें, हमारा उनके साथ ताल्लुक़ मजबूत हो और हम उनकी तरबियत कर सकें, तो हमें उनके साथ इजहार मोहब्बत करना होगा, उनको गले लगाना होगा, उनको ये बताना होगा कि आप उनके लिए मौजूद हैं। और अगर वो गलती भी करें तब भी आप उनसे मोहब्बत करते हैं, तब भी आप उनका एहतराम करते हैं, तब भी आपको उनसे प्यार है। ये चीज़ें हमें अपने बच्चों को बतानी होंगी, और जब ये सारे मोहब्बत होगा तो इंशाल्लाह आपके जो बच्चे हैं वो आपके साथ ताल्लुक़ में आएंगे। ताल्लुक़ कैसे बेहतर बनाया जाए, पांच चीज़ें जो मैंने आपके सामने रखी। पहली चीज़, उनको वक्त दें और वक्त क्वालिटी टाइम दें, उसके बारे में तफसीलात मजीद दूसरी जो लेक्चर है उसमें सुन लीजिएगा। उनकी हौसला अफज़ाई और तारीफ़ करें, उनके लिए दुआ करें, उनकी इज्जत करें और उनसे इजहार मोहब्बत करें। अल्लाह ताला सबसे पहले मुझे और फिर हम सबको जो इस हॉल में बैठे हुए हैं इस पर अमल करने की तौफीक अता फरमाएं। अल्लाह ताला हमारे ख़ानदानों को मजबूत बनाए, ताकि इस मजबूत ख़ानदान से हम मजबूत उम्मत और मजबूत जमात की बुनियाद रख सकें। अल्लाह ताला हमारे बच्चों को हमारे साथ सबसे बेहतरीन ताल्लुक़ में लेकर आए, ताकि हम उनको सही चीज़ के साथ ताल्लुक़ करवा सकें, सही वक्त में सही बुनियादी मालूमात हम उनको फराम करें, बजाय इसके कि कोई और उनको ये मालूमात फराम करे। वकुल कौली हादा लिवलकुम, अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह अस्तग़फिरुल्लाह।